أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم، الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الأنبياء والمرسلين، حبيبنا وحبيب إله العالمين، أبي القاسم المصطفى محمد، وعلى آله الطيبين الطاهرين المعصومين. 40 پہ آج جس نگاہ کی ضرورت ہے وہ تہذیب اور تمدن کی نگاہ ہے. تہذیب اور تمدن در حقیقت وہ حقیقی اور بنیادی ہدف ہے جس کے قیام کے لیے اللہ تعالیٰ نے حضرت آدم سے لے کر امام مہدی علیہ السلام کے ظہور تک کے اندر جتنی بھی اولیاء الہی کی اصلی ذمہ داری قرار دی ہے وہ اس حقیقی تہذیب اور تمدن کے قیام کی ذمہ داری ہے. الہی ادیان کی اصلی ذمہ داری اسلامی تہذیب اور تمدن کے قیام کی کوشش ہے. جتنے بھی الہی ادیان آئے ہیں، جتنے بھی انبیاء، اوصیاء، آئمہ علیہ السلام آئے ہیں، ان کی اصلی ترین معموریت، ٹاسک اور ذمہ داری اللہ تعالیٰ کی جانب سے ہر معصوم، ہر نبی، ہر امام کے زمانے میں یا ہر دین الہی کے عرصے میں جس واحد چیز کے انجام دینے کی اور اس کو کھڑا کرنے کی ذمہ داری ان کے کندھوں پہ رکھی گئی ہے اور باقی ہر چیز اس کے ذیل میں قرار دی ہے، عبادتیں، صوم و صلات، حج، انفاق اور اس طرح کی جتنی بھی چیزیں ہیں، ان تمام چیزوں کو بنیاد اور مقدمہ قرار دیا ہے کہ ان کے ذریعے سے جس چیز کی طرف بڑھنا ہے وہ الہی اور توحیدی تہذیب اور تمدن کا قیام ہے. اسی لیے ہر نبی کو اسی اہم اور اصلی ذمہ داری کی نسبت اللہ تعالیٰ نے ایک حیثیت اور مقام دیا ہے. یہ جو قرآن مجید کی سورہ آل عمران کی یہ آیت کہ جو قرآن کی موجودہ جو ہمارے پاس ترتیب موجود ہے، اس میں تیسرے سپارے کا آغاز جس آیت سے ہو رہا ہے، تلک الرسل فضلنا بعضهم على بعض، اللہ نے بعض رسولوں کو بعض پر جو فضیلت دی ہے اور ان کو اولی العزم قرار دیا ہے، اس اولی العزم ہونے کے پیچھے جو اصلی وجہ اور سبب ہے وہ اس تہذیب اور تمدن کی سطح کی آزمائشوں سے گزرنے کے لیے ان کے اندر وہ ظرف اور ان کے اندر وہ صلاحیت کا پایا جانا ہے. کہ آپ دیکھتے ہیں کہ قرآن مجید کے اندر اولی العزم انبیاء کے جن کا ذکر ہوا ہے اور قرآن کا ایک بہت بڑا حصہ انہی انبیاء علیہ السلام کی جو کاوشیں ہیں اسی الہی تہذیب اور تمدن کے قیام کی انہی کو بیان کر رہا ہے. اور آج کتنے افسوس کی بات ہے کہ ہم ادیان الہی کا اتنا عرصہ گزارے، یعنی تقریباً آپ دیکھیں اگر ہم حضرت آدم سے آئیں ختمی مرتبہ تک اور اس کے یہاں تک آئیں تو تقریباً کوئی 9 سے 10 ہزار سال کا یہ عرصہ ہے، اور اس کے بعد آگے آئیں آپ 1400 سال جو شریعت محمدی اور رسول اللہ کا جو دین اسلام ہے اس کو گنوائیں تو آپ دیکھیں تقریباً کوئی 11 سے 11.5 ہزار سال بشر کے سامنے الہی تعلیمات موجود ہیں، لیکن ہم یہ دیکھتے ہیں کہ ہمارے پاس جو اس وقت دین موجود ہے یا جو اس وقت تعلیمات کے نام پہ موجود ہے اس میں دور دور تک یہ چیزیں نہیں موجود. اسی وجہ سے آج جب آپ ایک جوان کے سامنے یہ کہتے ہیں کہ اسلامی تہذیب اور تمدن تو اس کے ذہن میں کوئی واضح تصویر نہیں آتی. اب اس کے ذہن میں کہاں سے واضح تصویر آئے، کیونکہ اس تہذیب میں آپ نے کہیں پر حضرت آدم کا نقش بیان ہی نہیں کیا، یہاں پر حضرت نوح کی کاوشیں بیان ہی نہیں ہوئی ہیں، یہاں پر حضرت ابراہیم کی جو امت سازی ہے اور اس کے لیے جو بنیادی امتحان ہے جن سے حضرت ابراہیم گزرے اس تہذیب اور تمدن کو کھڑا کرنے کے لیے، اس کا ذکر کہیں نہیں ملتا. نہ قرآن کی تفسیر کے اندر اس پہلو کو اتنا اجاگر کیا جاتا ہے، نہ ہماری مجالس اور محافل کے اندر ذکر ہے، اور نہ ہی ہمارے جو تعلیمی نصاب ہے اس وقت، چاہے وہ عصری تعلیمی نصاب ہو یا دین کے نام پہ جو نصاب اس وقت پڑھایا جا رہا ہے، ہر دو کے اندر یہ ایک بنیادی دیگر ضعف کے ہمراہ، دیگر نقائص کے ہمراہ ایک بنیادی نقص اس وقت موجود ہے۔ لہذا آپ یہ دیکھیں کہ ہم نے جو ابھی گفتگو کی آج چوتھی کڑی جو ہے، اس کے اندر ہم انشاءاللہ حضرت ابراہیم علیہ السلام کا جو الہی تہذیب اور تمدن کے اندر نقش ہے، اور جو اہم حصہ حضرت ابراہیم کے زمانے میں اسلامی تہذیب کا طے ہوا، کیونکہ بات یاد رہے ہماری اصلی محوری بات آج چوتھی نشست تک میں اس چیز پہ چل رہی ہے کہ اگر ہم اربعین کی ظرفیت، اربعین کی صلاحیت کو سمجھنا چاہتے ہیں تو اربعین کو ایک تسلسل کے اندر دیکھنا پڑے گا۔ اربعین کے پس و پیش میں جو کچھ ہوا ہے یا جو کچھ ہونا ہے، جو کچھ آج تک سابقہ ایک پوری تاریخ ہے اس کے اندر ہوا ہے، اگر اس کے ذیل میں اربعین کو نہیں دیکھیں گے تو ہمارے سامنے یہ اربعین اسی طرح ہی ایک رسوماتی شکل اختیار کر جائے گی، ایک جذباتی رسم قرار پائے گی، اور ایک سطحی معرفت اور آگاہی اربعین کی نسبت ہوگی، جیسے ہمارے پاس اس وقت عاشورہ اور کربلا کے بارے میں ہے کہ ایک خاص محدود عرصے کے اندر چند ایام کی جذباتی تعلق پر مشتمل کچھ سطحی اعتبار سے جو ہے ایک وابستگی ہے۔ 4 دن شور شرابہ رہتا ہے، 4 دن سب کچھ ہوتا ہے، اس کے بعد سب کو بھول جاتا ہے کہ بلاخر بھائی طے تو یہ تھا کہ آپ نے ان 10 دنوں کے اندر تمرین کرنی ہے، مشق کرنی ہے۔ 10 دنوں کے اندر آپ دیکھیں کہ جب انسان کی نگاہ، دقت کریں، جب انسان کی نگاہ الہی تعلیمات کے اوپر، الہی مناسک کے اوپر، انسان کی جب نگاہ تہذیبی نگاہ ہو جاتی ہے، تہذیبی نگاہ کی خاصیت یہ ہے کہ چیزوں کو مربوط کر کے پیش کرتی ہے۔ تہذیب یوں نہیں ہوتی کہ چیزوں کا تعلق پس و پیش سے کاٹ دے، ماضی اور حال سے، ماضی اور مستقبل سے اس کا تعلق کاٹ دے، ایسے نہیں ہوتا، بلکہ تہذیب ایک تسلسل کا نام ہوتا ہے، اور اس کے اندر آپ کے سامنے ماضی بھی رہتا ہے اور اسی کے آئینے میں جو ہے مستقبل کو دیکھنا ہوتا ہے۔ لہذا اگر ہم آج اربعین کی ظرفیت کو سمجھنا چاہتے ہیں، اربعین اس وقت کس طرح کا ارادہ الہی ہے، کس موڑ پہ اللہ تعالی سابقہ انبیاء کی محنتوں کو رنگ لانے کے مرحلے میں لا رہا ہے، اگر ہم اس پوٹینشل کی آگاہی چاہتے ہیں، اس کو سمجھنا چاہتے ہیں، تو اس کے لیے ضروری ہے کہ ہمیں انبیاء علیہ السلام کی جو حیات مبارکہ ہے اس کے اقدامات کو سمجھنا ہوگا، کہ جس کو ہم نے کہا ہے الہی تاریخ جو ہے اس کو سمجھنا ہوگا، کہ یہ الہی تاریخ اگر ہمیں سمجھ آ گئی تو اس وقت اندازہ ہوگا کہ غدیر کس مرحلے کا نام ہے۔ پھر مسئلہ خالی سنی شیعہ کا نہیں ہے، جیسے آج آپ دیکھیں ہم نے کیا کیا ہے، ہم نے دین کو عقلی اور فطری پیش کرنے کے بجائے دین کو شیعہ سنی کر کے پیش کیا ہے، نتیجہ اس کا کیا نکلتا ہے، یہی ہے جو اس وقت آپ دیکھ رہے ہیں۔ مثال کے طور پہ پاکستان عجیب ہے، پاکستان ایک ایسا ملک کہ جس کے قیام کے وقت، جس کی تشکیل کے وقت کوئی شیعہ سنی کے عنوان سے نہیں کھڑا ہوا تھا۔ آپ دقت کریں، ہسٹری اٹھا کے دیکھ لیں، پاکستان کے لیے کے قیام کے لیے جو کاوشیں ہیں پاکستان کے لیے، مسلم لیگ، اس وقت کی جو مسلم لیگ تھی، آپ اس کو دیکھیں کہ اس کی جو کوششیں تھیں وہ کس بنیاد پر تھی، آیا اس کے اندر شیعہ سنی عنوان تھا، یا جب باقاعدہ طور پر یہ استقلال پاکستان ہوتا ہے، قیام پاکستان ہوتا ہے، تو اس وقت جنہوں نے قربانیاں دی اس کو کھڑا کرنے کے لیے، آیا اس وقت کچھ ایسا تھا کہ یہ جناب مثال کے طور پہ یہ شیعہ الگ ہیں، یہ سنی الگ ہیں، آیا کوئی ایسی چیزیں تھیں؟ یعنی ہم دیکھیں کہاں سے کہاں آئے ہیں۔ ہمیں ایک جس چیز کو دیکھنے کی ضرورت ہے، اس چیز پہ دقت کی جائے، ہمیں اس وقت اپنا قومی حبوط جو ہے اس کو دیکھنے کی ضرورت ہے، ہم کہاں تھے، کہاں آ کھڑے ہوئے ہیں، یہ بہت اہم چیز ہے۔ تہذیب انسان کو دائمًا محاسبے کی حالت میں رکھتی ہے۔ تہذیبی اسلام، تہذیبی اسلام یعنی جس کے اندر ایسا اسلام، ایسی اسلامی تعلیمات، چاہے وہ اعتقادات ہوں، اخلاقیات ہوں، احکامات ہوں، یا اس سے متعلقہ دیگر چیزیں، یہ تمام چیزیں جو ہے تہذیبی، جب اس
نگاہ کے ساتھ دیکھے جائیں گے تو تہذیب مسلسل انسان کے سامنے محاسبہ رکھتی ہے کہ بھائی یہ کیسا اسلام ہے جس کے اندر حاکمیت کی بات نہیں ہے، یہ کیسا اسلام ہے جو دن بدن پھیلتے ہوئے بجائے آپس میں جوڑنے کے دن بدن جو ہے وہ بکھیر رہا ہے، دور کر رہا ہے، شیرازہ بندی کو کیا کر رہا ہے، شیرازہ بندی کے بجائے یہاں پر شیرازے کو بکھیرنے کی طرف لے کے جا رہا ہے۔ آپ یہ دیکھیں کہ ہمیں ایک قومی حبوط کو دیکھنا ہے۔ آج پاکستانی ملت یہ چاہتی ہے، امت مسلمہ یہ چاہتی ہے، بر صغیر کے مسلمان اور بالخصوص مکتب تشیع کے پیروکار جو در حقیقت اس اسلامی الہی تہذیب کے وارث ہیں، انہوں نے ظہور تک اس کو لے کے جانا ہے۔ یہ جو میں بات کر رہا ہوں یہ فرقے کی نگاہ سے نہیں ہے، در حقیقت مسئلہ یہاں پر اہل بیت کے معارف سے استفادے کرنے کی جو ظرفیت اس وقت مکتب تشیع میں ہے وہ کہاں ہے۔ اس کے علاوہ آپ یہ دیکھیں کہ ایک قوم تشکیل پاکستان کے وقت کہاں کھڑی تھی، اس وقت کتنا وحدت اور اتحاد ہے، یعنی ہم جب اللہ کے نام پر، ہم جب وہ جو آپ ہمارے پاس ظاہر ہے اصلی نعرہ کیا تھا کہ پاکستان کا مطلب کیا، لا الہ الا اللہ، یعنی اللہ کی وحدانیت، توحید، الہی حاکمیت کی بات کر رہے ہیں۔ اور بقول علامہ اقبال کے خطبہ الہ آباد کے اندر اگر آپ دیکھیں تو وہاں پر علامہ اقبال کا ایک نہایت فراموش شدہ جملہ ہے جس کو آج نہ ہمارے قومیاتی ادارے اس کو اٹھاتے ہیں، نہ ہمارے پاکستان کی تاریخ پہ کام کرنے والے ادارے اٹھاتے ہیں، اور نہ ہی وہ جو اس وقت خود کو پاکستانیات اور قومیات کا ٹھیکیدار سمجھتے ہیں مذہبیوں سے ہٹ کر، یعنی وہ یہ کہتے ہیں کہ سب سے پہلے پاکستان، وہ ٹھیک ہے سب سے پہلے پاکستان، ذرا آ کے بتاؤ تو صحیح کہ علامہ اقبال جس پاکستان کی بات کر رہے تھے اس پاکستان کی تشکیل کی ضرورت علامہ اقبال کے نزدیک کیا تھی۔ اقبال نے خطبہ الہ آباد کے اندر آپ وہاں پہ دیکھیں کہ علامہ اقبال حکیم امت کا یہ فرمانا ہے کہ ہمیں ایک الگ خطے کی ضرورت ہے جہاں پر اسلامی تہذیب اور تمدن کی مشق ہو سکے۔ یہ جملہ آپ سب برادران خواہران کے ذہنوں میں جو ہے جسے کہتے ہیں ایک سنہری کلمے کے طور پہ بیٹھ جائے۔ اقبال کا پاکستان یہ ہے کہ ہمیں خطہ چاہیے جہاں پر اسلامی تہذیب اور تمدن کی مشق کرنی ہے۔ ہمیں جسے کہتے ہیں خالی یوں تو نہیں ہے کہ ہم یہاں بیٹھے تھے دل جو ہے وہ لبھانا شروع ہوا کہ چلے جی آپ الگ ہو جاتے ہیں کیونکہ یہاں نہیں بیٹھ سکتے، نہیں رہ سکتے ایسے۔ مسئلہ یہ نہیں تھا، مسئلہ اسلامی تہذیب اور تمدن کی تمرین کے لیے اور محمدی اسلام کے جس کے اندر تہذیب اور تمدن کو کھڑا کرنے کی صلاحیت موجود ہے، ہمیں اس کے قیام کے لیے ایک جگہ چاہیے کہ جہاں پر یہ چیز جو ہے وہ باقاعدہ طور پر تشکیل پا سکے۔ بس آپ یہاں پر اگر اربعین کے پوٹینشیل کو دیکھنا چاہتے ہیں، اربعین کی ظرفیت کو، تو یاد رکھیے گا کہ پاکستان اسلامی تہذیب کے قیام کے لیے تشکیل پایا ہے۔ آج اس وقت کن لٹیروں کے ہاتھ میں ہے، کن چوروں کے ہاتھ میں ہے، کن مذہبی چوروں کے ہاتھ میں ہے، کن اقتصادی ڈاکوؤں کے ہاتھ میں ہے، کن سیاسی رہزنوں کے ہاتھ میں ہے، مسئلہ فقط آج کی موجودہ صورتحال نہیں ہے۔ ہمیں سب سے پہلے اس حبوط کو سمجھنا ہے کہ ہم کہاں تھے، کہاں آ کے کھڑے ہو گئے ہیں۔ یاد رکھیے گا حبوط ہر انسان کی زندگی میں ہے، حبوط ایسی چیز نہیں ہے کہ آپ یہ کہیں کہ ہم انبیاء کے واقعات پڑھ رہے ہیں اور حضرت آدم کے بارے میں یہ بات چل رہی تھی۔ قرآن کہتا ہے کہ جو کافر ہیں، قرآن نے اور مشرق ہیں، کافر اور مشرق، قرآن نے ان کے بارے میں فرمایا کہ ان کی نگاہ انبیاء کے اقدامات، انبیاء کے جو حیات کے اندر تاریخی موڑ ہیں ان کے اوپر ان کی نگاہ کیا ہے۔ کافر اور مشرق کیا کہتے ہیں، اساطیر الاولین، یہ پچھلوں کی کہانیاں ہیں، یہ پچھلوں کی سٹوریاں ہیں، ان کا انسانی حیات سے کوئی تعلق نہیں، ان کا تہذیب اور تمدن سے کوئی تعلق نہیں۔ یہ نگاہ کن کی، یہ مشرکانہ نگاہ ہے، یہ کافرانہ اور ملحدانہ نگاہ ہے، جبکہ الہی نگاہ کیا ہے کہ نہ کہ یہ جو کچھ ہے یہ در حقیقت قصص انبیاء، یہ انبیاء کی داستانیں اور انبیاء علیہ السلام کی جو حیات مبارکہ ہے یہ در حقیقت اسلامی تہذیب اور تمدن کے مختلف اقدامات ہیں کہ جن کو ایک تسبیح میں پروئی ہوئی حالت کے ساتھ ہمیں مرحلہ بمرحلہ دیکھنا ہے۔ لہذا حضرت آدم کی حیات میں جو حبوط کا مرحلہ تھا، इस हबूत को हमें किस पहलू से देखना है, हमें इस वक्त अपने कौमी हबूत के उन्वान से देखना चाहिए। काश आप में कोई उठे और इस मौजू के ऊपर अलग से खुद लिखे, मसलन पाकिस्तान, मसलन लिखे पाकिस्तान का तहजीबी सतह से अभी जो मौजूदा सूरत हाल है इसकी तरफ हबूत, इसके ऊपर लिखे। मैं कब से कह रहा हूं लेकिन अभी तक अर्थात हामी भरने तक भी किसी ने नहीं कहा कि चले मैं कोशिश करूं, किसी ने ये भी नहीं कहा कि मैं कोशिश करूं। हबूत के ऊपर लिखे कौमी हबूत क्या है हमारा, यानी हम चले थे तहजीब की सतह पर, एक हिजरत अंजाम दी। देखें पाकिस्तान को यूं नहीं है कि कल आप दो जगह बैठे थे, चलो जी एग्रीमेंट पे साइन करें, हाँ भाई आप यहां से उठो इधर आ जाओ, चलो आप यहां से उठो उधर चले जाओ, किसी एग्रीमेंट का नतीजा नहीं है। कितनी जहमतें हुई हैं इसके लिए आप देखें, काश हमारे सामने नई नस्ल के सामने तारीख दिखाई जाती कि ये जब क्या में पाकिस्तान है, दर हकीकत पूरी एक हिजरत है। जो कल मैंने आपकी खिदमत में अर्ज की ना कि तहजीब और तमद्दुन इंसान से कुर्बानी मांगता है, इस कुर्बानी के अंदर हमारे पास जो हजरत नूह की जिंदगी से जो चीजें सामने आई हैं उसमें दो बड़े अहम पहलू हैं, एक हिजरत है और दूसरी चीज इज्तिमाई मोमिनाना कारवान में फिट होना है। मुझे आप बताएं कि क्या में पाकिस्तान में ये दोनों चीजें शामिल हैं या नहीं है, हाँ ना में कुछ बोले हैं या नहीं है। हिजरत नहीं है, मेरी इस हिजरत से मुराद खाली वो मुहाजिर तबका नहीं है, यानी अलबत्ता उनकी भी बहुत बड़ी कुर्बानी है। अभी हमारे कई खानदान हैं जो इस वक्त सादात के खानदान कराची लाहौर और इसके अलावा दीगर शहरों के अंदर जो इस वक्त मौजूद हैं, इसके सादात के अलावा जो दीगर भी खानदान हैं ऐसे जो हिजरत करके जिनकी आज भी कई फैमिलियाँ रह गई, नहीं है, नहीं आ जा सकते मौजूदा सियासी मसाइल और हालात की वजह से और कई इस तरह की सूरत हाल की वजह से। क्या ये हिजरत है या नहीं है? ये हिजरत और इसके साथ मोमिनाना कारवान का हिस्सा, यानी जब ये हिजरत अंजाम पा रही थी, आप जरा गौर करें, आप वो उस वक्त की वीडियोस चेक करें, उस वक्त की तस्वीरें चेक करें, अब तो हिस्ट्री से ये चीजें घुमा दी गई हैं ना, ना हमारी नस्ल इस तरफ जहमत करना चाहती है। आप जाके देखें कि कोई फर्क है कि ये शिया या सुन्नी है। आप देखें हम जब तहजीबी धारे में आने के लिए कोशिशें शुरू की तो हमने एक जिसे कहते हैं एक वास्कट और एक पतलून जो है पहने हुए, एक जिसकी जिसे कहते हैं बजायर दाढ़ी भी पूरी दाढ़ी भी नहीं है चेहरे के ऊपर कायदे आजम, लेकिन अपने अपनी बात में खरा है, अपने कहने में सादिक है, जो कह रहा है उस पर ईमान है। और उसके पीछे आप देखें अल्लामा इकबाल, आप देखें इनके कहने पे हमने एक पूरी तश्कील का अमल अंजाम दिया, यानी हमारे बड़ों ने इस काम को अंजाम दिया। किसी ने नहीं कहा कि मैं जो है वो कायदे आजम क्योंकि शिया मैं इसके पीछे नहीं चलूंगा, किसी ने नहीं कहा कि ये फलां जो इस वक्त इस्लामी इस्तेकलाल के लिए जो कोशिश है इसका जो माली डोनर है हम तो इसके साथ नहीं चलेंगे, किसी ने नहीं कहा कि ये फलां जो है इस तरह का तो हम इसके पीछे नहीं चलेंगे। अब देखें कहां से कहां खड़े हुए हैं हम, ये हबूत नहीं है। खूब सवाल, हर ऐसे हबूत कि जिसकी हमने तारीफ की थी, हबूत का मतलब है आला मकाम से पस्त मकाम की तरफ आना, आला दर्जों से इंसान का निहायत ही इब्तदाई दर्जों की तरफ आ जाना, खूब ये हबूत है। हबूत की हबूत के नतीजे में क्या करना होता है, हजरत आदम की सुन्नत क्या है, हजरत आदम की सीरत से हमें क्या सीखना है, हबूत के नतीजे में तौबा करो इज्तिमाई तौबा। अभी आप देखें हम माह रमजान में दुआ योशन कबीर पढ़ते हैं, हजार बार उसके हजार अस्माए इलाही को तकरीबन 100 के करीब हम उसको तकरार करते हैं, उसके एक हिस्से को कि खुदाया तू जो है वो मुझे माफ फरमा, तू हमारा जो है वो इस्तगासा सुन। अब मुझे बताएं कभी हमने माह रमजान में इस पहलू से भी कभी तौबा की है, इज्तिमाई तौबा। दुआ जोशन कबीर फर्दी मसाइल के लिए नहीं है फकत, दुआ जोशन कबीर के अंदर तौबा जो है, कुरान जिन तौबा की बात कर रहा है उसके अंदर एक बड़ा पहलू इज्तिमाई है। इसलिए आप देखें अंबिया की दुआएं उठा के देख लें, कितनी दुआओं का आगाज रब्बना से हो रहा है, गौर किया है कभी हमने, रब्बना ए हमारे रब, बात ये नहीं हो रही है मेरे रब फकत, ए हमारे रब, एक इज्तिमाई सफर की बात हो रही है। तहजीब का सफर याद रखें, तहजीब का सफर फर्दी नहीं है, तहजीब का सफर कारवानी है, तहजीब का सफर इज्तिमाई है। जब तक तहजीब के लिए इज्तिमाई हालत नहीं बनती उस वक्त तक हम न तो واقعہ کربلا کے پوٹینشیل کو سمجھ سکتے ہیں، نہ اس سے پہلے غدیر کے پوٹینشیل کو سمجھ سکتے ہیں، نہ اس سے پہلے بعثت کو سمجھ سکتے ہیں، نہ اس سے پہلے اولی العزم بالخصوص انبیاء کی محنتوں کو اور ان کے اقدامات کو سمجھ سکتے ہیں۔ لہٰذا ہمیں دین شناسی کے اندر اس اپروچ کو استعمال کرنا ہوگا، اس دیدگاہ اور اس زاویہ نگاہ کو ہمیں درمیان میں لانا ہوگا کہ اس وقت جس اسلام کی ضرورت ہے وہ اسلام جو ظہور تک لے کے جائے گا وہ تہذیبی اسلام ہے، نہ ہر اسلام، تہذیبی اسلام۔ ابھی ہم ساری کوشش کس کے اوپر کر رہے ہیں؟ یہ جو ہماری نشستوں کا سلسلہ ہے اور ہم روزانہ آپ کا اتنا وقت لے رہے ہیں، ہماری ساری کوشش اس وقت یہ ہے کہ ہم جس اسلامی تہذیب اور تمدن کی بات کر رہے ہیں کہ جس میں 40 ایک تہذیبی اور ثقافتی فرصت ہے، اس تہذیب کا جو سافٹ ویئر ہے، دقت کریں، اس تہذیب کا جو سافٹ ویئر ہے یعنی انبیاء علیہ السلام کی الہی تاریخ، اس تہذیب کا سافٹ ویئر کیا ہے؟ الہی تاریخ کے اندر انبیاء علیہ السلام کے اقدامات، اس کی معرفت ہم حاصل کریں، کہ یہ معرفت ہمارے پاس ہوگی تو اس کے نتیجے میں ہم 40 کے تہذیبی پہلو اور اس کی صلاحیت کو سمجھ پائیں گے۔ خوب، ہم نے حضرت نوح اور ان کے جو الہی تہذیب کے قیام کی کاوشیں تھیں آپ کی خدمت میں کل بیان کی ہے، آج حضرت ابراہیم علیہ السلام کے جو حضرت نوح کے بعد ہمارے پاس صاحب شریعت نبی ہیں، ان کی حیات مبارکہ اور اس کے اندر جو اقدامات ہیں اسلامی تہذیب کے جس پہلو کے حوالے سے، کیونکہ دیکھیں تہذیب ایک پیک ہے، تہذیب ایک پورے پیک کا نام ہے، تہذیب کے مختلف حصے ہیں، اس میں ایک حصہ وہ تھا جس میں بنیاد رکھی گئی، ایک حصہ اس کے اندر جو ہے وہ نیشن بلڈنگ کا ہے، نیشن بلڈنگ۔ حضرت ابراہیم نے جو اقدامات اپنی حیات مبارکہ میں اسلامی تہذیب کے لیے انجام دیے وہ نیشن بلڈنگ کا کام تھا، کہ آپ دیکھتے ہیں کہ حضرت ابراہیم جب کشتی کو لے آئے، یعنی کشتی جب ساحل پہ پہنچ گئی اور ٹھہر گئی، اور اس کے بعد جب ایک معاشرہ قائم ہوتا ہے، اور تقریباً 500 سال کی کوششیں حضرت نوح کی کشتی اور اس یعنی اس طوفان کے بعد، یہاں پر عرض کیا تھا کہ تقریباً 80 کے قریب شہر ہیں، کیونکہ تہذیب اور تمدن باتیں نہیں ہوتی، تہذیب اور تمدن لیکچرز اور درس نہیں ہوتے، تہذیب اور تمدن کا کام کیا ہوتا ہے؟ خلاصہ یہ ہے کہ تہذیب اور تمدن بڑھتا ہی اس وقت آگے ہے جب انسانی حیات کے مختلف اسباب، ٹولز اور ابزار کے اوپر سوار ہو جائے۔ آج مغربی تہذیب کی روح آج کیسے اس وقت رگوں میں دوڑ رہی ہے، دقت کریں آپ، دنیا کے اندر مغربی جو تہذیب ہے، ہم 1000 بیٹھ کے لیکچر دیتے رہیں لیکن کسی بھی میدان کے اندر مغربی تہذیب کے جس نے آج خود کو الفاظ میں نہیں رکھا ہوا، اس نے خود کو ابزار اور وسائل کی زبان میں ڈھال دیا ہے۔ مثال کے طور پر مغرب جب لبرل ویلیوز کی بات کرتا ہے جس کے اوپر ویسٹرن سیولائزیشن کھڑی ہے، تو وہ لبرل ویلیوز لیکچرز کا حصہ نہیں ہے، سلیبس کا حصہ ہے، آپ کے پورے سکولنگ سسٹم کا حصہ ہے، آپ کے کالج کی تعلیم کا حصہ ہے۔ جب ویسٹ آ کے لبرل اکانومی کی بات کرتا ہے تو وہ فقط تھیوریز نہیں ہیں، بلکہ اس کے مطابق اس نے پورا بینکنگ سسٹم کھڑا کیا ہے، کہ جس کے نیچے، اس بینک کے نیچے قرضے کا ایک خاص نظام ہے، اس کے اندر سود کا ایک خاص نظام ہے، پروفٹ کا ایک خاص نظام ہے، اس کے اندر سٹاک ایکسچینج کے متعلقہ مسائل الگ قسم کے ہیں، اور اس کے علاوہ جو دیگر شعبے ہیں نظام مالیات کے، پس اس نے کیا کیا ہے کہ تھیوری میں نہیں رکھا، تھیوری کو ایک باقاعدہ طور پر سسٹم میں تبدیل کیا ہے۔ یا مثال کے طور پر ویسٹ جب آ کے انسانی حیات کے اندر ویلفیئر کی بات کرتا ہے، انسانی انٹرٹینمنٹ کی بات کرتا ہے، تو خالی یہ نہیں کہتا کہ یہ نہ کرو اور یہ کرو، بلکہ کر کے دکھاتا ہے کہ یہ یوں ہے۔ آپ دیکھیں، جب مغربی تہذیب یہ کہتی ہے کہ میں نے خاندان کی بنیاد ختم کرنی ہے، کہ شیطان کا اللہ تعالیٰ کی بارگاہ میں وعدہ ہے، یاد رکھیے گا، قرآن نے کہا ہے کہ شیطان تمہارے نطفوں میں شامل ہوتا ہے، کیا مطلب اس کا، شیطان تمہارے نطفوں میں شامل ہوتا ہے کیا مطلب؟ یعنی حلال زادگی کی جو سطح ایجاد ہونی چاہیے، جو حلال زادہ نسل پروان چڑھنی چاہیے، शैतान ने अल्लाह ताला के सामने जो चीजें जिसे कहते हैं असली उन जिसे कहते हैं उसूलों के तौर पे रखी है कि मैं ये काम करूंगा और इसके लिए हर कोशिश करूंगा, तू मुझे फकत मोहलत दे दे। उसमें एक मोहलत शैतान ने ये अल्लाह से मांगी है कि मैं इस बुनियादी इंसानी आयली जिंदगी की इकाई को खड़ा ही नहीं होने दूंगा। आज आप मुझे बताएं, जो हमारा लाइफ स्टाइल है, जो हमारा एजुकेशन का सिस्टम है, वो इसी तरह का है या नहीं है? कितने घराने टाइम पे तश्कील पा रहे हैं, और घरानों की तश्कील के बाद कितने घराने हैं जो इस वक्त जिन जिनके आगाज में ही तलाक नहीं आ रही 6 महीनों और 1 साल के अंदर या कुछ सालों के अंदर, या तलाक अगर नहीं भी हो रही, यानी बजाहिर अगर जिस्मानी तौर पे एक साथ जिंदगी गुजार भी रहे हैं, तो यहाँ पर इमोशनल तलाक मौजूद है, यानी रह रहे हैं एक साथ, खा पी रहे हैं, मादी तकाजे सारे पूरे हो रहे हैं, लेकिन इमोशनल तलाक है इन दो अफराद के दरमियान। क्या शैतान अपने प्लान में अमली नहीं कर रहा? अमली प्लान को एक तरफ उसने एजुकेशन का फॉर्मेट ऐसा दिया है कि जिसके अंदर आप तालीम के मदारिज तय करने के नाम पर वो जो एक क्रीम अरसा है जिसके अंदर इंसानी इस इज्दिवाजी बुनियाद को खड़ा करना चाहिए, आपको एजुकेशन सिस्टम ऐसा दिया कि अगला कहता है मास्टर होने से पहले और PhD से और पता नहीं पोस्ट डॉक्टरेट और पोस्ट 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 डॉक्टरेट से पहले तो हो ही नहीं सकती। ये एक तरफ। नंबर दो, आ जाए आप इस तरफ, जो हमारे लिविंग स्टाइल है और उसके अंदर जो हमारे जरूरियात, जो हमने झूठी जरूरियात इस वक्त ईजाद कर दी हैं, वो किस तरह की हैं? इनको देखने के बाद कोई कहेगा कि ये टाइम पे ये काम अंजाम पाए? और उसके बाद जो हमारे घरों की कंस्ट्रक्शन हैं, जो हम दिन ब दिन जिस तरह की शहरी जिंदगी की तरफ बढ़ रहे हैं, जाहिर सी बात है जहां पर जो है वो जिसे कहते हैं 60 मीटर 80 मीटर बहुत ज्यादा हो तो 100 मीटर कम जो है ना मकान जिसमें 2 कमरे और ओपन किचन और एक जो है ना अटैच बाथरूम और ये सूरत हाल, इसके अंदर आप कल चाहेंगे कि ज़िवाजी जिंदगी चले और ये भी आसानी के साथ, और फिर यहाँ पे ज़ादो वलद हो, तौलीद नस्ल हो, यहाँ पर जिस तरफ हमारी खुराकें जा रही हैं इस वक्त, जिस कल्चर की तरफ, फास्ट फूड की तरफ हम जा रहे हैं, दिक्कत करें, ये सारी चीजें बिखरी हुई नहीं है, तहजीब इन सब चीजों को देखती है। मुमकिन है, मुमकिन है रसूमाती दीन इन चीजों को ना देखे, मुमकिन है फर्दी इंसान की शख्सी अखलाकियात तक के जो तालीमात हैं उसके अंदर ये मसाइल ना हो, उसके अंदर ये मसला हो कि ठीक है मसला नहीं है, फास्ट फूड खाने में कोई मुश्किल नहीं है, बस आप ये कर लें कि जो है ना गोश्त उसके अंदर हलाल होना चाहिए और जो है उसके अंदर जो चीजें इस्तेमाल होनी चाहिए हराम नहीं होने चाहिए फिक्र एतबार से। मसला नहीं है खातून जीन्स की टाइट पैंट पहन के अगर मिसाल के तौर पर ऊपर चादर करके अगर घर से बाहर निकल पड़े तो इस्लाम की नजर में, क्योंकि ये जिस्म तो ढांपा हुआ है, चादर भी ऊपर है माशाल्लाह, तो अल्हम्दुलिल्लाह कोई मसला नहीं है, बिल्कुल ठीक है, बिल्कुल ठीक है। ये जो भी हमारे मुआशरे में ये दीन परवान चढ़ रहा है, अगर इस मुआशरे के अंदर तहजीब की निगाह से दीन आता तो वहां पर मसला जीन की पेंट नहीं है फकत, मसला यहाँ पर जो है फास्ट फूड नहीं है फकत, इसको ऊपर की सतह से देखना है कि शैतान क्या करता है। देखें शैतान का जो अगवा है, शैतान यूं नहीं है कि लेक्चर दे के अगवा करता है, शैतान आगाज से लेके इंतहा तक को क्या करता है, कुरान के बकौल ज़य्यना लहुम, शैतान मुज़य्यन करता है, शैतान आरास्ता करता है चीजों को, ऐसे आरास्ता करता है कि इंसान खिंचा हुआ चला जाता है, मगर ऐसे नहीं है। अभी आप देख लें हमारा जो एजुकेशन सिस्टम है, तालीमी निज़ाम कितना उसको अट्रैक्टिव बनाया है, इंसान को ऐसे लगता है कि अगर मैं कुछ और करूं ना करूं, ये डिग्री मैंने हासिल ना की तो पता नहीं क्या हो जाएगा, अगर मैंने ये लेवल तय ना किया तो पता नहीं क्या हो जाएगा। या मिसाल के तौर पर घरों के अंदर जो जरूरियात जिंदगी के नाम पे अभी चीजें हमारे घरों में हैं, यही घर जिनमें आप बैठे हैं, अभी हम सब अपने अपने घरों में जहां बैठे हैं, अपने आस पास में जरा नजर दौड़ाएं, कितनी चीजें जो वाकई घर की जरूरत है, घरों के अंदर कितने ऐसे बर्तन हैं जो फकत इस टाइम एक शोपीस के तौर पर पड़े हुए हैं, कोई कहीं पर इस्तेमाल नहीं है, लेकिन होना जरूरी है, स्टेटस का हिस्सा है। शैतान ने क्या किया? शैतान का जो निजाम है जमीन के ऊपर, आज हम कहां, हम मार कहां खा रहे हैं? नई नस्ल को जब हमने बात बतानी होती है, नई नस्ल का जो एक बड़ा सवाल है वो ये है कि भाई आप जिस तहजीब और तमद्दुन की बात कर रहे हो, इसके मजाहिर कहां पे हैं, इसके मंजर कहां पे हैं, इसका निजाम कहां पे है? सच भी कहते हैं कहां पे है? मगरिब ने कोई चीज, देखें मगरिब का काम क्या है, मगरबी तहजीब कैसे परवान चढ़ रही है, जिसको मैं दूसरे लफ्जों में यूं कहूं कि शैतानी तहजीब क्यों स्पीड से बढ़ रही है, बजाहिर अलबत्ता बजाहिर, उसकी एक बड़ी वजह यह है कि शैतान मसले को नजरिए तक नहीं रखता, मसले को नजरिए से निजाम तक लाता है और निजाम के बाद उसकी इंप्लीमेंटेशन, और हमारी तरफ क्या है? पहली बात तो ये है कि ये सोच है ही नहीं, जिसे कहते हैं ना पत्ते ही कट गया। और अगर कुछ पाई भी जाती है तो उसके अंदर एक सोच को सिस्टम में कैसे तब्दील करना है इसका हुनर नहीं है। जैसे इस वक्त हमारे यहाँ पाकिस्तान की सूरत हाल आप देख लें, या तो सोच है ही नहीं, या जिनमें किसी हद तक कुछ पहलुओं से सोच पाई जाती है उनके पास उस नजरिए को थ्योरी को सिस्टम में तब्दील करने की सलाहियत नहीं है। और जाहिर है जब एक थ्योरी सिस्टम में अगर तब्दील हो जाए तो उसके बाद इम्प्लीमेंटेशन का मरला आता है, उसके लिए एक अलग टीम चाहिए होती है। अंबिया क्या कर रहे हैं? अंबिया की जो नहजत है, अंबिया की जो तहरीक है, वो आपस में इतनी मरबूत है कि एक मरले पे आप देखते हैं कि हजरत नूह के काम को कर रहे हैं, जो ही हजरत नूह का अरसा गुजर रहा है उसके बाद जब ये इंसानी समाज हजरत इब्राहिम के सामने आता है, यहाँ हजरत इब्राहिम के इकदाम कौन से हैं? यहाँ पर आप देखें कि सूरह शुअरा की आयत नंबर 84 के अंदर अल्लाह ताला से हजरत इब्राहिम ने जो दुआ मांगी थी उसकी नस्बत अल्लाह ताला फरमा रहे हैं वजअल्ली लिसान सिदकिन फिल आखरीन, के परवरदिगारा जो है मेरा ये जो जिक्र है, मेरी ये जो शरीयत है, मेरा ये जो सिलसिला है तेरी इन इलाही जिम्मेदारियों को अंजाम देने का, इसको तू जो है मेरे बाद वाली नस्लों में भी बाकी रख, आने वाले जो है मेरा जो जिक्र खैर है, यहाँ जिक्र खैर हो, यहाँ पर जब भी इस शरीयत को देखा जाए इसके बारे में बात हो तो ये उनके लिए एक जिक्र जमील करार पाए इसके बारे में। यानी ये जो राह रस्म है इब्राहिमी, ये जो शरीयत इब्राहिम है, इसको खुदावंद मुताल से दुआ हजरत इब्राहिम ये करें कि परवरदिगारा इसको एक बुनियाद करार दे। ये जिसे कहते हैं एक बानी की हैसियत इस शरीयत की करार पाए। और आप देखते हैं कि यहां पर क्योंकि हजरत इब्राहिम ने अल्लाह ताला से बहुत बड़ी चीज मांगी है, इसीलिए कुरान भरा पड़ा है कि हजरत इब्राहिम को किन इम्तिहानों से अल्लाह ने गुजारा है। गौर करें हजरत इब्राहिम के इम्तिहानों की दास्तान कुरान मजीद में अगर आप उठा के देखें तो कितने इम्तिहान हैं। अभी आज क्योंकि नशस्तों का एक वक्त महदूद होता है और हम एक खास जाविये से इन बहसों को आपके सामने पेश करना है, इसलिए यहाँ मैं फकत इजमालन अर्ज करूंगा, यानी एक इख्तिसार के साथ गुजरता हूँ, वो ये कि आप जाएं कुरान मजीद की जितनी आयतें हजरत इब्राहिम के बारे में हैं इन आयतों को आप अलग करें कुरान मजीद से और उसका तर्जमा फकत, यानी आयत का आयत देखें और उसके बाद उसका तर्जमा, खाली हजरत इब्राहिम से मुतल्लिक जो आयतें अगर आप उनको निकालें तो आपके सामने एक जर्नल व्यू या एक जैसे कहते हैं आपके पास सामने एक उमूमी तस्वीर आ जाएगी कि हजरत इब्राहिम की दुआएं क्या हैं अल्लाह ताला से और हजरत इब्राहिम इन दुआओं के नतीजे में किन इम्तिहानों से गुजरे हैं। ये एक बड़ा दिलचस्प मौजू है। कुरान की तिलावत हो जाएगी और इसी के साथ फहम कुरान जो है उसका भी एक इब्तदाई काम आप अंजाम दे पाएंगे। आप ये देखें कि जो हजरत इब्राहिम की दुआ है अल्लाह ताला से, इस दुआ की बुनियाद पर अल्लाह ताला हजरत इब्राहिम को खास किस्म की आजमाइशों से गुजारता है कि इन आजमाइशों के नतीजे में एक अहम काम जो है वो हजरत इब्राहिम की हिजरतें हैं, तफसील के साथ हैं तफासिर की जो है वो किताबों के अंदर, और इसी तरीके से खुद कुरान की अगर आयतों को पढ़ें तो आपको ये समझ आएगी कौन कौन सी हिजरतें हैं जो हजरत इब्राहिम ने अंजाम दी हैं। बस हिजरत एक असल है इस्लामी तहजीब के अंदर और इस्लामी इलाही तारीख के अंदर कि हजरत इब्राहिम भी इस मरले से गुजरते हैं और इन आजमाइशों से गुजरने के नतीजे में दो बड़ी अहम चीजें हैं कि जो हजरत इब्राहिम को अल्लाह ताला तौफीक नसीब करता है। उनमें सबसे जो अहम चीज है वो खाना काबा की तामीर है। अल्लाह ताला जमीन के ऊपर इंसानों को जाहिरी सफाराई में लाने के लिए और उनको एक ही रंग में ढालने के लिए एक मरकज के क्याम का हुक्म हजरत इब्राहिम को देता है और हजरत इब्राहिम के वसीले से तवस्सुत से हजरत इस्माइल के तावन से یہ قبلہ توحید یعنی خانہ کعبہ کی تعمیر کا کام انجام پاتا ہے. یہ در حقیقت کون سا مرحلہ ہے؟ یہ نیشن بلڈنگ کا مرحلہ ہے. غور کریں، نیشن بلڈنگ، امت سازی کا یہ مرحلہ ہے کہ یہاں پر حضرت ابراہیم جو ہے اس توحید کو اس مادی کائنات کے اندر ایک محور میں مجسم کر رہے ہیں. خانہ کعبہ کس لیے ہے؟ غور کریں، خانہ کعبہ کس لیے ہے؟ نماز کے وقت خوب جب اللہ کی عبادت کرنی ہے، اللہ تو ہر جگہ موجود ہے، تو یہ کیا ہے کہ ہمیں ہمیشہ دیکھنا پڑتا ہے. اتنے سخت احکام ہیں کہ بھائی نماز پڑھنے کے لیے جو ایک آپ کو اہم کام انجام دینا ہے، وضو کے علاوہ، کپڑوں کے پاک ہونے کے علاوہ، آپ کی نیت کے جو ہے وہ اللہ کے لیے ہونے کے علاوہ، وہ ہے قبلہ کی ڈائریکشن. قبلہ کی ڈائریکشن بڑی ضروری ہے. اگر آپ جو ہے وہ خانہ کعبہ کی ڈائریکشن جہاں پہ آپ موجود ہے اس کے مطابق نماز نہیں پڑھتے، مثلا اس کی طرف آپ نے پشت کر کے پڑھی ہے لیکن آپ کی قرات ٹھیک ہے، آپ کا وضو بھی تھا، آپ کی نیت بھی خالص تھی، آپ کا لباس بھی پاک تھا، زمین بھی غصبی نہیں تھی، آیا نماز ٹھیک ہے؟ احکام کیا کہتے ہیں؟ ہم کیا کرتے ہیں؟ ہماری مشکل کیا ہے؟ ہم احکام کو لے رہے ہیں، حکمتوں کو چھوڑ رہے ہیں. ابھی ہمارا جو توزیع المسائل کا دین ہے، توزیع المسائل کا دین یعنی جس کے اندر جو بالخصوص سوم و صلات اور دین کی طہارت نجاست کے پابند ہیں، ہماری مشکل کیا ہے؟ ہم توزیع المسائل کے احکام کی پہ تو کاربند ہو جاتے ہیں لیکن ان کی حکمتوں سے غافل ہیں. بھائی خانہ کعبہ کی حکمت کیا ہے؟ خانہ کعبہ کی کیوں ہمیں جو ہے کہیں پر بھی دنیا کے کسی بھی کونے میں موجود ہیں، حتیٰ مثال کے طور پہ آپ جہاز پہ سفر کر رہے ہیں، آپ پتنی کشتی میں سفر کر رہے ہیں، آپ کسی بھی جگہ کے اوپر ہیں، آیا سوال ہے میرا آپ سب سے کہ آیا اللہ تعالیٰ اجازت دیتا ہے کہ مثلاً یہ کسی بھی طرف منہ کر کے نماز پڑھ لو؟ ابھی آپ کبھی ابھی نہ اس گفتگو کو سننے کے بعد کل کسی فرصت میں یا آج رات گھروں میں اگر توزیع المسائل پڑی ہے، جائیں اور خانہ کعبہ کے احکام اٹھا کے آپ چیک کریں، قبلہ کے احکام کتنے اس کے اندر پہلو ہیں. یعنی کسی صورت میں بھی آپ کو یہ نہیں کہا جا رہا کہ خیر ہے مسئلہ نہیں، آپ کی کہیں بھی پڑھ لیں آپ نماز، بلکہ کتنی حالتیں اور کنڈیشنز بیان ہونے کے بعد کہا جاتا ہے کہ مثلاً جو ہے چار طرف کر کے نماز پڑھ لیں. اگر آپ کو بہت زیادہ احتمال ہے کہ جو ہے قبلہ مثلاً یا اس طرف ہے یا اس طرف ہے، تو کہا گیا ہے کہ آپ دونوں طرف منہ کر کے جو ہے وہ الگ الگ نماز پڑھیں. یعنی کتنا جو ہے انسان کو اس ابراہیم علیہ السلام کے تعمیر کردہ ایک مقام کے ساتھ آپ کو جو ہے وہ ہم آہنگ کیا جا رہا ہے. کبھی ہم نے اس کی حکمت پہ غور کیا ہے؟ حکمت پہ، حکم پہ نہیں. حکم الگ چیز ہے، حکمت الگ چیز ہے. آج ہمارے دینی تعلیمی نظام کے اندر مشکل کیا ہے؟ دینی نظام تعلیمی نظام کے اندر، دینی تعلیمی نظام، مدرسوں کا جو تعلیمی نظام ہے، جو ہمارے اس وقت یعنی حوزوی تعلیمی نظام ہے عصری ہمارا، اس کے اندر مشکل کیا ہے کہ اس کے اندر احکام کی تعلیم دی جاتی ہے، حکمتوں کی تعلیم نہیں ہے اس کے پیچھے. احکام کا کورس کرا دیا، نماز کا کورس، روزے کا کورس، حج کا کورس، زکوٰۃ کا کورس، خمس کا کورس، فلاں چیز کا کورس، حکمتیں کدھر گئی؟ احکام دیکھیں، تہذیبی دین کون سا ہے؟ ساتھ ساتھ یہ ویسے بھی مکمل کرتے جائیں، تہذیبی دین وہ ہے جس کے اندر احکام برائے احکام نہیں ہے، احکام کے ساتھ حکمتیں ہیں. بھائی حکمت کیا ہے؟ میں تو آج اتنا سفر طے کر رہا ہوں، دیئر واز اے ٹائم 4,500 سے 5,000 سال پہلے زمین کے اوپر حضرت ابراہیم آئے. دقت کریں آپ، 4,500 سے 5,000 سال پہلے کی بات ہو رہی ہے. اس وقت جو کام حضرت ابراہیم نے کیا ہے، میں جو آج اس وقت 21ویں صدی کا انسان ہوں، 22ویں صدی کا جو میں انسان ہوں، آج آپ دیکھیں میرے لیے کیا ہے کہ آپ نے اگر عبادت کرنی ہے، عبودیت کی تمرین نماز کے اندر اگر کھڑا ہونا ہے، تو آپ کو جو ہے اپنی ڈائریکشن اسی ابراہیم کے تعمیر کردہ کعبے کے ساتھ دیکھنا ہوگا کہ کہاں کھڑے ہو. مسئلہ کیا تھا؟ مسئلہ یہ تھا کہ حضرت ابراہیم کو اللہ تعالیٰ نے امت سازی کے لیے ایک مرکز کے تعمیر کا حکم دیا ہے. اب تمرین ہونی ہے اس کے گرد. حج کیا ہے؟ حج کیا ہے؟ اب دیکھیں کبھی حج کے ظاہری احکام پہ غور کریں، کتنا عجیب، یعنی اللہ تعالیٰ ایک رنگ میں ڈھالنے کے لیے کتنا اہتمام کر رہا ہے. سب کو کہہ رہا ہے ایک طرح کا لباس پہنو. اللہ تعالیٰ میں تو جو ہے نا اپنے ملک میں پاکستانی لباس پہنتا ہوں، دوسرا کہے میں تو آسٹریلیا، کینیڈا، یورپ کے فلاں اس جگہ میں ہوتا ہوں، میں تو یوں پہنتا ہوں. عرب کہے میں تو جبہ پہنتا ہوں، میں تو یوں پہنتا ہوں. اللہ نے کہا بھائی کلرز نہیں چلیں گے، کلرز نہیں چلیں گے. लोकल लिबास नहीं चलेंगे, तुम्हें अपने इस 4-5 फुट 5-6 फुट के वजूद के ऊपर तुम्हें जिस चीज से खुद को ढांपना है वो ये कपड़ा होना चाहिए और उसका कलर ये होना चाहिए और ये इस तरह से होना चाहिए। सबको एक उसमें लेके आए, उसके अंदर का जो बाकी हिकमत है, उसके अंदर जो बाकी अल्लाह ताला ने जो स्टेप्स रखे हज के अंदर, दिक्कत करें आप, ये सारे के सारे इसलिए हैं कि ये इंसान सीख ले कि इसको एक वहदानियत के गिर्द घूमना है। इंसान को जमीन पे जो हबूत है, हबूत अव्वल, इसके नतीजे में क्या करना है, अब तौबा करके इंसान ने अब नीचे से ऊपर की तरफ आना है। इन्ना लिल्लाह व इन्ना इलैहि राजिऊन, इंसान की बाजगश्त उसी मकाम वहदत की तरफ है। मकाम मादा जो है, मादियत जो है और आलम मादा जो है, ये कसरत का मैदान है। कसरत में तजाहम होता है, कसरत के अंदर आपस में तजाहमात होते हैं, रेजिस्टेंस होती है। लिहाजा अल्लाह ताला ने जिस इलाही तहजीब को खड़ा करना है और जिसने इलाही उबूदियत के निजाम को जमीन पे कायम करना है, उसके लिए इंसानों को बिखरी हुई सूरतों से निकलकर एक इज्तिमाई हालत में आना है। खूब उसकी एक प्रैक्टिस कहां पर है, हज, कि जिसकी बुनियाद जो है वो हजरत इब्राहिम के हाथों रखी गई है। उसकी एक प्रैक्टिस नमाज जमात है और उसकी एक प्रैक्टिस खुद नमाज के अंदर जो आप अजकार पढ़ते हैं, ये जो आप उसके अंदर कलिमात जमान के ऊपर रहते हैं, आप उसके अंदर क्या पढ़ते हैं, इय्याका नअबुदु व इय्याका नस्ताईन। आप नमाज शब के लिए भी अगर रात की तारीकी में अजान से आधा घंटा पौना घंटा घंटा पहले अगर खड़े हुए हैं तो आपको ये इजाजत नहीं है कि आप कहें क्योंकि मैं एक अकेला खड़ा हुआ अंधेरा है, कोई भी नहीं देख रहा, तो परवरदिगारा मैं ये कहूं कि मैं तेरी इबादत करता हूं, मैं नहीं है यहां पर, इय्याका नअबुदु। यहां भी अल्लाह ताला ने इंसान को जो है वो उस इज्तिमाईयत की रूह की तरफ जो है वो मुतवज्जे किया है। लिहाजा आप देखें कि हजरत इब्राहिम का जो उम्मत साज पहला इकदाम है वो यहां पर एक इन इम्तिहानात से गुजरने के नतीजे में वो खाना काबा की, यहां पर जो हजरत इब्राहिम को मकाम हासिल होता है। फिर हम यहां एक रब ईजाद करेंगे कि हजरत इब्राहिम के को जो अल्लाह ने ये हैसियत और मकाम दिया है, इसका आशूरा और करबला के साथ क्या ताल्लुक है, हुसैन इब्ने अली के साथ क्या ताल्लुक है। क्योंकि याद रखिएगा, जितने भी उलिल अज़्म अंबिया हैं, जितने भी अंबिया हैं, उनकी जितनी भी काविशें हैं और उनको जितना भी मकाम हासिल हुआ है, उस मकाम के हासिल होने में अहले बैत अलैहिमुस्सलाम के साथ तवस्सुल और उनकी तरफ तवज्जो जो है एक असासी तरीन चीज है, एक निहायत बुनियादी चीज है। इसलिए कोई नबी ऐसा नहीं है, ना उलिल अज़्म अंबिया में से और ना ही दीगर अंबिया में से, कि जिसने अपनी नबुव्वत के हुसूल के लिए जो उसके अंदर एक इस्तेदाद थी और उसके बाद जो उसने इम्तिहानात के अंदर कामयाबी से गुजरना था, कोई मरहला जो है वो अहले बैत से तवस्सुल के बगैर तय नहीं हुआ। यही वजह है कि आप देखते हैं कि इमाम हुसैन अलैहिस्सलाम का भी जब आप जिक्र करते हैं और ज़ियारत वारसा पढ़ते हैं, हम यहाँ पे देखते हैं कि जितने भी अंबिया हैं तमाम मुतवस्सिल हुए अहले बैत अलैहिस्सलाम से, कि आप देखते हैं। और इसी तरीके से जब ये सिलसिला अहले बैत तक पहुंचते हैं तो इमाम हुसैन अलैहिस्सलाम को वारिस अंबिया के तौर पर हम पेश करते हैं। सिलेबस में क्या है हमारे पास, ज़ियारत का जो सिलेबस है हमारे पास, ये सिलेबस है, ये दुआएं नहीं है तकीबात में पढ़ने के लिए, ये ज़ियारतनामे, ये जो ज़ियारतनामे हैं ये खाली जिसे कहते हैं ना, हम जैसे कहते हैं आज मेरा दिल बड़ा जो है वो बोझ महसूस कर रहा है, आगा साहब मौलाना साहब फलां साहब कुछ बताएं कि मैं क्या पढ़ूं कि जो है ना ये मेरी हालत थोड़ी ठीक हो जाए। अभी हम कितनी सतह पे इस्तेफादा कर रहे हैं इन चीज़ों से, मसलन दुआ नुतबा हम किस सतह पे इस्तेफादा कर रहे हैं, दुआ नुतबा मैं एक अर्ज करूं, अगर कोई इंसान अंबिया की तहरीक को मरहला ब मरहला समझना चाहता है, उसका एक रेफरेंस दुआ नुतबा है, एक रेफरेंस जाए दो नुतबा को अब इस निगाह से पढ़े। उम्मीद है कि अगर आप अब कम अज कम इन दो तीन नशस्तों के बाद अगर दुआ नुतबा जहां से शुरू होती है अल्हम्दुलिल्लाह रब्बिल आलमीन और यहां से आगे फिर जब हम आते हैं मुख्तलिफ अंबिया का जिक्र करते हैं और उनके जमानों के चीजों का जिक्र करते हैं, दर हकीकत इस्लामी जो इलाही तारीख है उसके मरहलों को दुआ नुतबा में बयान किया गया है। कितनी बार हमने दुआ नुतबा इस निगाह से देखी, लिहाजा आप यहाँ पे देखें कि इस कायनात के अंदर जो औलियाए इलाही हैं, अंबिया हैं, औसिया हैं, इन तमाम को अगर कोई मकाम मिला है तो वो अहले बैत अलैहिस्सलाम से मुतवस्सिल होने के नतीजे में मिला है, और बिलखसूस इमाम हुसैन अलैहिस्सलाम बिलखसूस। दर हकीकत आप यूं देखें कि यहाँ पर जो हम अल्लाह ताला की तरफ से जो विलायत है, अल्लाह ताला की तरफ से जो खिलाफत का मकाम है, उस खिलाफत और विलायत के मकाम के अतम और कामिल और जामे तरीन हस्ती जो है हमारे पास, वो अहले बैत अलैहिस्सलाम की ज़वात मुबारक हैं, वजूद मुकद्दस खत्मी मरतबत है, और उसके बाद उनकी ये आल है। लिहाजा तारीख के अंदर आप जितनी भी तहजीबी इस तारीख की हम जो बात कर रहे हैं, इसके मुख्तलिफ मरलों की अगर आप इसको देखें, तो हर जमाने के अंदर जब भी एक नबी अल्लाह की तरफ से इब्तिलात और आजमाइशों में जब घिरा है तो उसने इन्हीं का वास्ता अल्लाह ताला को दिया है, और उसी वास्ते के नतीजे में अल्लाह ताला ने उन्हें जो है वो मकाम अता फरमाया है। हजरत इब्राहिम के सामने जो इम्तिहानात थे, क्योंकि हजरत इब्राहिम ने अल्लाह से एक ऐसी शरीयत मांगी है कि जिसका जिक्र खैर जो है वो कहाँ तक रहे, ताकि अमत रहे। और इसी तरीके से एक और जो अहम चीज हजरत इब्राहिम ने अल्लाह से मांगी थी, वो ताकि अमत जो खिलाफत का सिलसिला है, जो इमामत का सिलसिला है, जो बशर की बशर के लिए सबसे अहम और बुनियादी एक मकाम है, यानी विलायत और खिलाफत और इमामत का मकाम, अल्लाह ताला से इसकी भी दुआ मांगी थी कि परवरदिगारा ये मेरी नस्ल में से करार दे। ये दुआ है हजरत इब्राहिम की। लिहाजा अल्लाह ताला ने उसी के मुताबिक इम्तिहानों में से गुजारा है। उनमें से एक अहम तरीन इम्तिहान जो हजरत इब्राहिम का, जिसको हम यहाँ आज की गुफ्तगू में इस पहलू से जिक्र करेंगे, वो है हजरत इब्राहिम के लिए ज़िबह इस्माईल। कि आप देखें तारीख उठा के अगर आप देखें कि हजरत इब्राहिम को उम्र के किस हिस्से में अल्लाह ताला इस्माईल दे रहे हैं, कितना अरसा बगैर जो है वो फर्जंद के गुजारा, औलाद नहीं थी, और जब अल्लाह ताला ने ये औलाद दी भी सही उस उम्र के आखिरी हिस्से में जाकर, अब अल्लाह ताला हजरत इब्राहिम की वाबस्तगियों का इम्तिहान ले रहा है। जिनकी औलादें हैं, अब जो आप में से शादीशुदा हैं, वो इसको समझ सकते हैं कि औलाद के साथ ताल्लुक इंसान का कैसा है। इंसान हर चीज से गुजर सकता है, अपने आप से गुजर सकता है, लेकिन औलाद की निस्बत जो है वो चाहता है कि इसके ऊपर कोई आंच ना आए। अल्लाह ताला इम्तिहान लेता है। अभी देखें, हमें जो दीन सिखाया गया है ना, हमारा दीन अभी बड़ा मीठा मीठा दीन है, हाँ बहुत मीठा दीन है। तहजीबी दीन इंसान को ये निगाह देता है कि देखो जितना ज्यादा दीनदार बनने की कोशिश करोगे उतना ज्यादा इम्तिहानों के लिए तैयार रहो। और हम अभी किस दीन की तरवीज कर रहे हैं, अभी हमारे मुआशरे में, हमारे स्टेज पर और हमारे आसपास में जिस दीन की तरवीज कर रही है, वो नहायत सादा है, कोई उसमें जहमत नहीं है, कोई उसमें मुश्किल नहीं है, आराम से आप कहीं से भी कमाओ, किसी भी तरह से कमाओ, बस ठीक है सदके पे थोड़ा कुछ दे दो, नजर न्याज में कुछ दे दो, तो मसला नहीं है, इंशाल्लाह सारे मसले हल है, रिस्क भी पाक हो गया और आपकी जिम्मेदारी भी अदा हो गई। लेकिन अल्लाह ताला का जो दीन है उसके अंदर आप अगर इलाही उसी तहजीबी निगाह से देखें तो अल्लाह क्या करता है, अल्लाह ताला ये कहता है कि जो जितना ज्यादा उबूदियत के लिए आगे आना चाहता है उसको उतना बड़ा इम्तिहान देना होगा। आप अंबिया की अगर तारीख उठा के देख लें, एक एक नबी कितने कितने बड़े इम्तिहान दिए। अब हम आए हजरत इब्राहिम तक। हजरत इब्राहिम ने अल्लाह ताला से खिलाफत मांगी है, अल्लाह ताला की उसी हाकिमियत के एकामे और क्याम के लिए, तो अल्लाह ताला ने कहा ठीक है। बस एक मरला जो हजरत इब्राहिम के इम्तिहान का है वो ज़िबह इस्माईल है। अब वो पूरा आपके जहन में है नक्शा कि क्या हुआ, हमने क्या किया, हमारी आज मुश्किल क्या है, हमने ईद कुर्बानी के अंदर हमने बकरा और उसके अंदर जो है वो बैल और उसके अंदर फलां और ये चीजें, हमने इसको ज्यादा हाईलाइट कर दिया, वो असले मफहूम तो खत्म हो गया। मसला कुर्बानी है, मसला दुम्बा नहीं है, मसला गाय बैल और इसके अंदर ये जो चीजें हम मुख्तलिफ उस टाइम पे कुर्बानी में इस्तेमाल करते हैं ये नहीं है। अभी आप देखें जहां पे तहजीबी दीन पर वार न चढ़ रहा हो, वहां पर ईद कुर्बान के दिन भी सारी तवज्जो किसके ऊपर है, उस खुद कुर्बानी के जानवर के ऊपर है, جبکہ مسئلہ قربانی کا جانور نہیں ہے، مسئلہ قربانی کے جانور کی شہرگ پہ چھری چلانا نہیں ہے، مسئلہ غیر اللہ کی شہرگ پہ چھری چلانے کا ہے، مسئلہ انسان کے تعلقات، ایسے تعلقات جو انسان کو عبودیت کے قریب کرنے کے بجائے دور کر رہے ہیں، اس کی شہرگ پہ چھری چلانے کا دن ہے عید قربان، قربانی یہ ہے۔ لہذا آپ دیکھتے ہیں کہ یہاں پر جب اللہ تعالیٰ نے اس آزمائش سے گزارا اور حضرت ابراہیم کو جو ہے یہاں پر صادق پایا اور حضرت اسماعیل کو بھی اس مقام پر پایا، تو اللہ نے یہاں پہ دو کام کیے ہیں، دقت کریں آپ۔ ایک تو یہ کہ روایت کے اندر ہے کہ اللہ تعالیٰ نے اسی مقام پر، یعنی جب حضرت اسماعیل کی جگہ پہ چھری جو ہے وہ جانور پہ چلی، تو یہاں پر اللہ تعالیٰ نے وحی کے ذریعے سے حضرت ابراہیم سے پوچھا، بتاؤ کہ تمہارے نزدیک سب سے زیادہ عزیز کون ہے؟ یہ سوال ہے اللہ تعالیٰ کا، اللہ تعالیٰ کا سوال ہے حضرت ابراہیم سے کہ بتائیں کہ آپ کے نزدیک سب سے زیادہ جو ہے وہ عزیز کون ہے؟ تو یہاں پر اللہ تعالیٰ کی بارگاہ میں جو ہے وہ حضرت ابراہیم فرماتے ہیں کہ تیری مخلوقات میں سب سے زیادہ میرے نزدیک عزیز جو ہے وہ تیرا حبیب ختمی مرتبہ حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم ہے، کا سب سے زیادہ عزیز میرے نزدیک جو ہے وہ یہ نبی اکرم ہے۔ ظاہر ہے ابراہیم کے پاس علم غیب تھا، حضرت ابراہیم کے لیے زمانہ ماضی، حال اور مستقبل کو یہ تین زمانے الگ نہیں تھے کوئی چیز، حضرت ابراہیم اس الہی غیب کی نگاہ سے جو چیز دیکھ رہے تھے وہ آئندہ کی نسلوں کے اندر رسول اللہ کی بعثت کو دیکھ رہے تھے۔ فرمایا میرے لیے روئے زمین پہ سب سے زیادہ عزیز جو انسان ہے تیری مخلوق میں سے، ہوا احب الی من نفسی، وہ احب الی من نفسی، میرے نزدیک سب سے زیادہ عزیز تیرا یہ رسول ہے۔ اور یہاں پر پھر اگلے مرنے میں اللہ تعالی وحی میں حضرت ابراہیم سے پوچھتے ہیں کہ بتاؤ تمہارے لیے اپنا بیٹا اسماعیل جو ہے اس کا جو ذبح ہونا تھا یہ زیادہ دردناک تھا یا تمہارے لیے رسول کا جو نواسا ہے حسین ابن علی اس کا ذبح ہونا تمہارے لیے جو ہے زیادہ دردناک ہے؟ یہ وہ منظر تھا کہ جہاں سے پھر جو آشنائی ہے حضرت ابراہیم کی امام حسین کی نسبت، اور یہاں پر اللہ تعالیٰ کی بارگاہ میں کہتے ہیں کہ میرا اسماعیل حسین کے سامنے کچھ نہیں ہے۔ فرمایا کہ میرے لیے سب سے زیادہ اذیت ناک جو مرحلہ ہے وہ امام حسین علیہ السلام یعنی نواسۂ رسول جو ہیں یہ میرے لیے سب سے زیادہ اذیت کا باعث ہے کہ ان کو یہ تکلیف پہنچے اور یہ اس اذیت کے مرحلے سے گزرے۔ کہ یہیں پر ہم دیکھتے ہیں کہ جو ہے وہ باقاعدہ ان کے سامنے پوری داستان دہرائی گئی، حضرت جبرائیل نے پوری داستان جو کربلا کی ہے اور امام حسین علیہ السلام کے ساتھ جو کچھ ہونا ہے اور ان کی جو آل کے ساتھ ہونا ہے اس کو دہرایا ہے۔ اور یہاں سے جو ہے قرآن کی یہ جو آیت ہے کہ وَفَدَيْنَاهُ بِذِبْحٍ عَظِيمٍ، کہ اللہ تعالیٰ نے جو ہے وہ فدیہ قرار دیا حضرت اسماعیل کا، کہ جس کو آپ دیکھتے ہیں کہ اللہ نے اسی نسل ابراہیم میں سے جو ہے وہ اس قربانی کو امام حسین علیہ السلام کے لیے قرار دیا۔ دقت کریں آپ، اللہ تعالیٰ انعام دیتا ہے بڑے امتحانوں کے لیے تیار ہونے والے انسانوں کو، اللہ نے امامت حضرت ابراہیم کی ذریت میں رکھ دی۔ اور اسی طرح سے آپ دیکھتے ہیں کہ جو مختلف امتحان ہیں حضرت ابراہیم کے، کہ جس میں یہ امتحان سب سے بڑا امتحان تھا ذبح عظیم کا، اسی ذبح اسماعیل کے ٹائم پہ آپ دیکھتے ہیں کہ اللہ تعالیٰ کی بارگاہ میں جس استقامت کو خدا سے مانگتے ہیں، اور اس کے بعد جب اللہ تعالیٰ ان کو امامت کا مقام دینا چاہتا ہے، اور یہاں پر سورہ بقرہ کی آیت نمبر 124 کہ قرآن فرما رہا ہے وَإِذِ ابْتَلَىٰ إِبْرَاهِيمَ رَبُّهُ بِكَلِمَاتٍ فَأَتَمَّهُنَّ قَالَ إِنِّي جَاعِلُكَ لِلنَّاسِ إِمَامًا۔ امام جعفر صادق علیہ السلام سے سوال کیا گیا کہ یہاں پہ کلمات سے کیا مراد ہے، یہ کن کلمات کی بات ہو رہی ہے؟ تو یہاں پر امام فرماتے ہیں هِيَ الْكَلِمَاتُ الَّتِي تَلَقَّاهَا آدَمُ مِن رَبِّهِ فَتَابَ عَلَيْهِ، یہاں پر جن کلمات کی بات ہو رہی ہے کہ اللہ تعالیٰ نے جو امتحان لیا حضرت ابراہیم سے اور اس میں جو کلمات شامل ہیں، یہ کلمات جن کے ذریعے سے آزمایا گیا حضرت ابراہیم کو، وہ ان اہل بیت کی نسبت حضرت ابراہیم کی کیا ہے، اس کے ذریعے سے حضرت ابراہیم کو یہاں پر آزمایا گیا. اور فرماتے ہیں کہ یہ وہی کلمات ہیں کہ جن کے ذریعے سے حضرت آدم کی دعا قبول ہوئی تھی، وَهُوَ أَنَّهُ قَال، اور وہ یہ ہیں جو حضرت ابراہیم کی زبان پہ آئے، یا رب اسألک بحق محمد وعلی وفاطمۃ والحسن والحسین. اب دیکھیں کہ جو ولایت اور زمین کے اوپر خلافت کے اتم اور جامع اور کامل نمونے ہیں وہ اہل بیت کی ہستیاں ہیں. آپ اس کو اس پہلو سے دیکھیں کہ یہ ہستیاں ایسی ہیں کہ اگر کسی اولی العزم نبی کو امامت کا مقام بھی ملا تو ان کے وسیلے سے ملا ہے. مثال حضرت ابراہیم، حضرت ابراہیم کو جو قرآن فرما رہا ہے انی جاعلک للناس اماما، کہ میں آپ کو مقام امامت دے رہا ہوں، وہ ان ابتلاعات اور قربانیوں کے نتیجے میں ہے. اور یہ جو مقام مل رہا ہے اس کے اندر ایک بڑا پہلو اہل بیت علیہ السلام کے ساتھ وہ توسل ہے، وہ تعلق ہے، وہ توجہ ہے، وہ رابطہ ہے، کہ جس کے نتیجے میں یہ مقام اللہ تعالیٰ جو ہے وہ حضرت ابراہیم کو عطا کرتا ہے. لہذا آپ یہاں پر دیکھیں کہ اللہ نے جو امامت حضرت ابراہیم کو عطا کی، ظاہر ہے امامت کے دو رکن ہیں، ایک طرف امام ہے، ایک طرف امت ہے. ابراہیم امام ہے، جس معاشرے کو انہوں نے تیار کرنا ہے اس معاشرے کی ان کے ساتھ حیثیت امت کی ہے. اور یہاں پر جس سلیبس کے تحت حضرت ابراہیم نے اس امت کو تیار کرنا ہے وہ شریعت ابراہیمی ہے. لہذا یہاں پر اللہ تعالیٰ سے جو دعا امامت کی اسی میں ہی آگے جو جملہ ہے آپ دیکھیں، اسی آیت کے اندر اللہ تعالیٰ سے جو دعا مانگی تو اس میں اللہ سے کیا مانگا، ایک اور جو چیز یہاں پر مانگی ہے اللہ تعالیٰ سے وہ کیا ہے کہ قال ومن ذریتی، پروردگارا میں فقط اپنی امامت کی بات نہیں کر رہا کہ تو مجھے امام بنا، بلکہ میں اپنے بعد آنے والی جو میری ذریت ہے، میری جو نسل ہے، میں اس امامت کو ان کے لیے بھی چاہ رہا ہوں. لہذا آپ دیکھیں قرآن نے فرمایا لا قال لا ينال احد الظالمین، پروردگار نے کہا کہ آپ کی آنے والی ذریت میں جو اہل ترین ہوں گے ان کو یہ ملے گی. اور اس ذریت کے اندر آپ دیکھتے ہیں حضرت ابراہیم کی دو طرح کی اولادیں، ایک طرف حضرت اسحاق ہیں اور ان سے اولادیں، اور ایک طرف حضرت اسماعیل. حضرت اسماعیل نے حضرت ابراہیم کی ولایت میں جس سطح کا امتحان دیا اس کے نتیجے میں اللہ تعالیٰ نے ذریت حضرت اسماعیل سے آگے آپ دیکھتے ہیں کہ ختمی مرتبت کو قرار دیا رسول اکرم کو، اور اس کے بعد انہی کی نسل میں سے آپ دیکھیں امام حسین کو قرار دیا، اور اسی ذبح عظیم ہونے کے نتیجے میں امام حسین آئمہ میں سے بھی امام حسین کی نسل میں سے اگلے نو امام قرار دیے، اگلے نو امام امام حسین کی نسل سے قرار دیے. لہذا اگر آج ہمارے پاس اسلامی تہذیب اور تمدن جس پہ ہم بات کر رہے ہیں، اس کا ایک نہایتی محوری ترین جو چیز ہے وہ امام حسین علیہ السلام کی ہستی ہے، اور ان ہستی اس ہستی کی نسبت جو ہے تمام جو تہذیبی اقدامات ہیں ان کو دیکھنے کی یہاں پر ضرورت ہے. میں یہاں پر آخری وہ مرحلہ کہ جو اللہ تعالیٰ نے حضرت ابراہیم کو امامت کا وعدہ دیا کہ امامت ہم آپ کو عطا کریں گے اور آپ کی نسل اور آپ کی ذریت میں سے قرار دیں گے، در حقیقت یہاں پر الہی تہذیب اور تمدن کے قیام کے لیے جو بنیادی معمار ہیں وہ کس ذریت سے ہوں گے، حضرت ابراہیم کی ذریت سے، حضرت ابراہیم کی. نہایت دلچسپ موضوع ہے، اگر آپ اسی سے آتے جائیں رسول اللہ تک اور اس کے بعد آپ آ جائیں اہل بیت اور اس کے بعد خاندان عصمت و طہارت سے متعلق جو نسل سادات ہے، اس وقت نسل سادات کو اس پہلو سے آپ دیکھیں، اس وقت آپ دنیا کے گوش و کنار میں دیکھ لیں کہ اس وقت سادات کہ کون سے افراد ہیں جو اس وقت اسی الہی تہذیب اور تمدن کو آگے پہنچانے کے لیے کھڑے ہیں. سید علی خامنائی، سید علی سیستانی، سید حسن نصراللہ، یہ تین عنوان تو بڑے ہیں، یہ تین بڑے عنوان ہیں. آپ دیکھیں اللہ تعالیٰ نے اسی نسل کو، کہ آپ دیکھیں جس میں سے آگے آپ آ کے میں نے عرض کیا ہے کہ اولاد رسول، یہاں جو میں بحث کر رہا ہوں وہ جناب سیدہ کی نسل کی بات کر رہا ہوں، یہاں آگے وہ تقسیم میں نہ لگ جائیں ہم، جسے کہتے ہیں تقویہ نقویہ کاظمیہ، یہ وہ بہت زیادہ جزیات میں نہیں جا رہے ہیں، اصل بحث اس کے اوپر جا رہی ہے کہ اللہ تعالیٰ نے اس ذریت کے اندر، الہی تہذیب اور تمدن کی قیادت رکھی ہے، اس لیے یہ جو عالمگیر توحیدی ثقافت ایجاد ہونی ہے اس کے اندر حضرت ابراہیم کا ایک نہایت بنیادی نقش ہے، اسی وجہ سے اللہ تعالیٰ نے جو ایک قرآن میں اصطلاح استعمال کی ہے، ملت ابراہیم کی اصطلاح قرآن میں استعمال ہوئی ہے۔ یہاں پر آپ دیکھیں حضرت ابراہیم کے جو تہذیبی کارنامے ہیں، تین چار بڑے اہم کارنامے ہیں۔ نمبر ایک، مرکز توحید خانہ کعبہ کی تعمیر، ابتلاعات اور امتحانات سے گزرنے کے نتیجے میں مرکز توحید خانہ کعبہ کی تعمیر کہ جس کے گرد نیشن بلڈنگ کا پروسیس طے ہونا ہے، اور یہیں سے ایک اجتماعی توحیدی رسم جو ہے آپ دیکھتے ہیں حج شروع ہوتا ہے، اور حج ابراہیمی کہ جس کی بنیاد پڑتی ہے، اور اس کے جو مناسک ہیں اور اس کے اندر جو حکمتیں پوشیدہ ہیں اس کے اوپر آپ نگاہ ڈالیں۔ اور اسی طریقے سے آپ دیکھیں کہ اللہ تعالیٰ نے انہی کی ذریت میں سے انہیں قرار دیا کہ جنہوں نے الہی تہذیب اور تمدن کا قیام کرنا ہے، اور اسی ذریت کے تسلسل میں آتے جائیں امام زمانہ علیہ السلام تک، کہ اللہ نے اس الہی تہذیب اور تمدن کو جب حقیقی طور پر پوری اس کائنات کے اندر جب لاگو کرنا ہے تو جس انسان کے ذریعے سے یہ تہذیب اپنے اوج کو پہنچے گی، اور قرآن مجید کے بقول اذا جاء نصر اللہ والفتح ورأیت الناس يدخلون فی دین اللہ افواجا، جب انسان جوک در جوک، گروہ در گروہ دین کے اندر داخل ہوں گے، اور اذا جاء الحق وزحق الباطل، کہ یہ وہ مرحلہ ہے کہ جس وقت جو ہے وہ حق غلبے کی طرف جائے گا اور اس کا غلبہ ہوگا اور باطل جو ہے وہ مٹ جائے گا، آپ دیکھیں یہ کس کے ہاتھوں ہوگا، یہ اسی حضرت ابراہیم کی ذریت میں سے ایک ہستی امام زمانہ علیہ السلام کے ذریعے سے ہونا ہے۔ لہذا حضرت ابراہیم کا نہایتی اہم کردار ہے الہی تہذیب اور تمدن کے اس مرحلے کو آگے بڑھانے میں، جس کا عنوان ہم نے آپ کی خدمت میں بیان کیا تھا، حضرت ابراہیم اور امت سازی، کہ یہ امت سازی جو کی ہے، کیونکہ خانہ کعبہ کی تعمیر ظاہر خالی خانہ کعبہ جسے کہتے ہیں کہ عمارت کھڑے کر کے چلا تو نہیں جانا ہے، اب اس کے گرد انسانوں کی تربیت کرنی ہے، اب ان کو زبان رنگ نسل علاقے کے مختلف لبادوں سے ان کو ایک توحید کے مرکز کے گرد لے کے آنا ہے، اور اس کے لیے جس دینی عبادت کو، یعنی خانہ کعبہ کی تعمیر کے ساتھ جس دینی عبادت کا آغاز ہوا، اور وہ کیا ہے، حج ابراہیمی۔ اللہ تعالیٰ سے دعا ہے کہ ہمیں حضرت ابراہیم کی حقیقی معرفت عطا فرمائے، اور اسلامی تہذیب اور تمدن کے قیام میں جو حضرت ابراہیم کی کاوشیں ہیں ان کی معرفت نصیب فرمائے، اور اس الہی تہذیب اور تمدن کی جو حیثیت اربعین کے اندر ہے اس کو درک کرنے کی توفیق عطا فرمائے۔ والسلام علیکم ورحمۃ اللہ وبرکاتہ۔